यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। तिहार अन्तर्गत आज यमदूतका रूपमा कागको पूजा गरी काग तिहार मनाइँदै नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकोले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। र चीन एक महिला सहित तीन अन्तरिक्ष यात्री आफ्नै अन्तरिक्ष केन्द्रमा पठाउन सफल। सन् 2030 चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने चीनको तयारी। अब समाचार विस्तारमा। नेपालीहरूको दोस्रो ठूलो चाड़ तिहार अन्तर्गत यमपञ्चकको दोस्रो दिन आज तिथि अनुसार काग तिहार मनाइँदैछ। यमदूतका रूपमा कागलाई मिठो खानेकुरा दिही पूजा गरेर यो पर्व मनाइन्छ। बिहान सूर्योदय कालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनु पर्ने भएकाले शास्त्रसम्मत रूपमा आज यो पर्व मनाउनु पर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्री ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभयो। उहाँले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गर्नुभयो। त्यस अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ र संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल समेत सहभागी रहनु भएको थियो। सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठीघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले विद्यालयका कक्षा 6-10 र विद्यालय बाहिर रहेका 10-14 वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो। उहाँका अनुसार ती उमेर समूहका करिब 16,88,000 किशोरीलाई एचपीभी खोप लगाइनेछ। डाक्टर गौतमले खोप अभियान आगामी माघमा करिब 15 दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने जानकारी दिनुभएको छ। सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपबाट प्रवाह गर्ने उद्देश्यका साथ सरकारले 2075 सालदेखि सञ्चालनमा ल्याएको नागरिक एपमा पछिल्लो समय सेवाहरू थपिने क्रम बढ़दै गएको छ। नागरिक एप मार्फत अहिले 26 सरकारी कार्यालयका विभिन्न सेवाहरू प्रवाह भइरहेका छन् भने हालै मात्र सिंहदरबार प्रवेश गर्ने पास समेत नागरिक एप मार्फत नै लिन सकिने व्यवस्था गरिएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सरकारले पछिल्लो समय मोबाइल एप्लिकेशन नागरिक एपलाई दैनिक सेवा प्रवाहसँग जोड्ने क्रम तीव्र पारेको छ। हाल सवारी चालकले नागरिक एपबाटै लाइसेन्स देखाउन थालेका छन्। नागरिक एपमै क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले लाइसेन्सको आधिकारिकता जाँच गर्न सक्ने गरी व्यवस्था गरिएको छ भने अब चालकले भौतिक रूपमा छापिएको लाइसेन्स बोक्नुपर्ने बाध्यता हटेको सूचना प्रविधि विभागले जनाएको छ। ट्राफिक नियम उल्लंघन गरेमा क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले चालक मार्फत मोबाइल ब्याङ्किङ वा डिजिटल वालेटबाट तुरन्तै जरिवाना तिर्न सकिने व्यवस्था पनि नागरिक एपमा थपिएको छ। यस्तै सिंहदरबार प्रवेश पासका लागि पनि अब गेट बाहिर लाइन बस्नुपर्ने बाध्यता हटेको छ। त्यसका लागि सम्बन्धित मन्त्रालय र संस्थामा अनलाइन मार्फत आवेदन पेश गरेर क्यूआर मार्फत नागरिक एपमा नै पास देखिने व्यवस्था शुरू भएको सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले जानकारी दिनुभयो।
नागरिक एपले हालसम्म 26 भन्दा बढी निकायका सेवाहरू प्रदान गरिरहेको छ। भर्खरै शुरू भएको भनेको सवारीलाई बोकेर हिँड्नु पर्दैन। कतिपय ठाउँहरूमा त यो लागू पनि भइसकेको थियो। अब सँगसँगै नागरिक एपमा चाहिँ हाम्रो सवारीलाई क्यूआर सहितको देखिन्छ। ट्राफिक प्रहरीले आफ्नो मोबाइलबाट त्यो क्यूआरलाई चाहिँ स्क्यान गर्नुहुन्छ। उहाँहरूको ट्राफिक भायोलेसन रेकर्ड सिस्टम छ एउटा चाहिँ टिभीआरएस भन्ने, त्यो प्रणालीसँग चाहिँ क्यूआर मार्फत चाहिँ त्यो कम्युनिकेट हुन्छ र हामीले कतै ट्राफिक भायोलेसन गरेको छैन त्यसको विवरण सट्ट उहाँको मोबाइलमा देखिन्छ। कुन किसिमको चाहिँ जरिवाना गर्नुपर्ने हो उहाँले त्यही हिसाबले चाहिँ जरिवाना गर्नुहुन्छ। कार बोकेर हिँडिराख्नुपर्ने झन्झट पनि भएन। सिंहदरबार गेट पास लिनु पर्यो भित्र छिर्नलाई भनेदेखि चाहिँ हामी नागरिक एप मार्फत अनलाइन एप्लाई गर्न सक्छौ।
नागरिक एपमा अहिले प्रयोगकर्ताले नागरिकता, राहदानी, लाइसेन्स, प्रेस कार्ड, स्वास्थ्य बीमा कार्ड, शैक्षिक प्रमाणपत्र, मतदाता परिचय पत्र, लोकसेवा, वैदेशिक रोजगारको श्रम स्वीकृति गर्ने प्रणाली, वैदेशिक अध्ययनको लागि नो अब्जेक्सन लेटर लिने प्रणाली, प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपाल विद्युत प्राधिकरण तथा केयूकेएलको महसूल प्रणालीलाई लिंक गर्न सक्नेछन्। नागरिक एपमा राष्ट्रिय परिचय पत्रलाई पनि अन्तर्आबद्धता गर्ने सम्बन्धमा कामहरू भइरहेको गरिरहेको र सरकारी निकायका अन्य सेवाहरू पनि थप्दै जाने क्रममा रहेको विभागका महानिर्देशक पौड्यालले जानकारी दिनुभयो।
क्रमशः अरू विभिन्न निकायका सेवाहरूलाई आबद्ध गर्न गइरहेका छौँ। तीसँग पनि पटक पटक छलफल गरिसक्यौँ। रिजल्टको इन्फर्मेसनलाई नागरिक एपमा देखाउन सकियोस् ताकि लोकसेवाको फारम भर्नु पर्यो भने सहज होस्, किनभने त्यहाँ त हाम्रो क्वालिफिकेसन डकुमेन्ट चाहिँ स्क्यान गरेर पेस गर्नुपर्छ। त्यसको सट्टा चाहिँ रिकर्डै आयो भने सहज रूपमा चाहिँ विवरण इन्ट्री गर्न सकिने भयो। सेवाग्राहीको लागि त यो जस्तो इफेक्टिभनेस के होला, उसले इमिडिएटली सर्भिस पाएको। एनआइडीसँग पनि हामी इन्टिग्रेसन गर्दैछौँ, क्याबिनेटले पनि इन्टिग्रेसन गर्ने भनेर डिसिजन गरिसक्यो। सेन्ट्रल एपको रूपमा चाहिँ यो डेभलप हुने भयो।
हाल नागरिक एप डाउनलोडकर्ताको संख्या 65 लाख भन्दा बढ़िरहेको छ। नागरिकलाई हरेक ठाउँमा पटक पटक सरकारी कागजपत्र र विवरणहरू पेश गर्नुपर्ने झन्झट हटाउने र अनलाइनबाट सहजै सुविधा दिने काम गर्न यो एपको अधिकतम उपयोग हुने वातावरण बनाउने गरी काम भइरहेको सूचना प्रविधि विभागले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
नागरिक एप सम्बन्धी यो रिपोर्टपछि अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुम्भेश्वरमा स्थापना गरिएको कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको शालिगमा माल्यार्पण गरेर उहाँको जन्म शताब्दीका कार्यक्रमको शुभारम्भ गर्नुभएको छ। अध्यक्ष दाहालले स्वर्गीय नेता कर्माचार्यको शालिगमा माल्यार्पण गरेसँगै जन्म शताब्दीका कार्यक्रम आरम्भ भएको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराज मणिपोख ले जानकारी दिनुभयो। विक्रम सम्बत 1981 कार्तिक 14 गते ललितपुरको झफा टोलमा जन्मनुभएका कर्माचार्यको 2070 साल साउन 9 गते काठमाण्डुमा निधन भएको थियो। विक्रम सम्बत 2006 भारतको कोलकाता स्थित बड़ा बजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशी सदस्य हुनुहुन्थ्यो। नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने उल्लेख गर्नुभयो। उहाँले सहकारी संस्थाहरूको रकम हिनामिना बारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा कार्यवाही प्रक्रिया अघि बढ़ाएको बताउनुभयो। वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि भएकोले मुलुक अप्ठ्यारो अवस्था तथा चरम संकटमा पुग्दा वर्तमान सत्ता गठबन्धन बनेको बताउनुभयो। नेपाल सम्बत 1145 मूल समारोह समितिले नेपाल सम्बतको मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्न कूटनीतिक नियोगलाई आह्वान गरेको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिनदेखि शुरू हुने नेपाल सम्बतलाई प्रचार प्रसार लगायत कार्य गर्न समितिले विदेश स्थित नियोगलाई आग्रह गरेको हो। समितिले यही कार्तिक 17 गते बसन्तपुरमा आयोजना गर्ने मूल समारोहमा सहभागी हुन माथतका सम्बन्धित संघ संस्थालाई आफ्नो स्थानबाट परम्परागत बाजा झाँकी र सांस्कृतिक पहिरनसहित मूल समारोहमा सहभागी हुन समेत निर्देशन दिएको छ। उक्त समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। संसदीय सुनवाई समितिले बेल्जियमका लागि नेपाली आवासीय राजदूतमा परराष्ट्र सचिव सेवा लम्सालको नाम अनुमोदन गरेको छ। संसदीय सुनवाई समितिको आज बसेको बैठकले बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत लम्सालको संसदीय सुनवाई सकेर नाम अनुमोदन गरेको हो। संसदीय सुनवाईका क्रममा कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत लम्सालले नेपाल र बेल्जियमबीच सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्धनमा सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले नेपालको पर्यटन प्रवर्धन, उच्च आय र नेपालीहरूका लागि मर्यादित रोजगारीका अवसरहरूको खोजी गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको पनि बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापन पछि अब बाँकी समाचार। दाङमा आज कार पल्टिँदा एकजनाको मृत्यु भएको छ। दाङको लमही नगरपालिका 9 अमराई खोला नजिक तुल्सीपुरबाट अमलियातर्फ जाँदै गरेको बा 16/76/43 नम्बरको कार दुर्घटना हुँदा कार चालक तुल्सीपुर 7 भूमरे बस्ने 33 वर्षीय पूर्णबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका 2 उपचारको लागि लमही नगर अस्पताल लगिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनिया अन्तरिक्ष यान 3 अन्तरिक्ष यात्री लिएर 6 घण्टाको यात्रा पार गर्दै अन्तरिक्षमा पुगेको छ। पहिलो पटक 1 महिला अन्तरिक्ष यात्री सहित अन्तरिक्षमा पुगेको चीनिया यानले स्वदेशमै निर्मित चीनिया अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरूलाई छाडेको छ। उनीहरूले 6 महिना उक्त केन्द्रमा बसेर विभिन्न अनुसन्धान गर्नेछन्। बेजिङले सन् 2030 चन्द्रमामा चीनिया अन्तरिक्ष यात्री ओराल्न विभिन्न खालका अनुसन्धानहरू गरिरहेको छ। र इजरायलले उत्तरी गाजाको बेइत लाहिया शहरमा गरेको आक्रमणमा मृत्यु हुने वा हराउनेको संख्या 93 पुगेको छ। आक्रमणका क्रममा एउटा 5-तले भवन ध्वस्त भएको र त्यहाँबाट उद्धारकर्ताहरूले मानिसहरूको शव निकालिरहेको भिडियो तस्विरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। इजरायली सेनाले आक्रमणमा गैर सैनिक नागरिक हताहत भएको बारे जानकारी आएको बताएको छ। आक्रमणमा सर्वसाधारण हताहत भएकोमा अमेरिकी विदेश मन्त्रालयले गहिरो चासो व्यक्त गर्दै युद्ध अब अन्त्य गर्नुपर्ने बताएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। तिहार अन्तर्गत आज यमदूतका रूपमा कागको पूजा गरी काग तिहार मनाइँदै नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकोले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र चीन 1 महिलासहित 3 अन्तरिक्ष यात्री आफ्नै अन्तरिक्ष केन्द्रमा पठाउन सफल सन् 2030 चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने चीनको तयारी। रेडियो नेपालबाट दिउँसो 3 समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।